नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रेया नेपाल। आज मिति 2079 साल साउन 16 गते सोमबार, श्रावण शुक्ल पक्ष चतुर्थी तिथि, तदनुसार अगस्त महिनाको 1 तारीक सन् 2022, नेपाल सम्बत 1142। नेकपा माओवादीका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ। यसै प्रसंगलाई सबैजसो पत्र पत्रिकाले आज प्राथमिकता दिँदै मुख्य खबरको रूपमा छापेका छन्। नेपाल समाचार पत्रको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। 25 दिनपछि अर्थमन्त्रीमा पुनः शर्मा नियुक्त शीर्षकमा छापिएको खबर हो यो। नेकपा माओवादीका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ। आर्थिक वर्ष 2079-80 बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि राजीनामा दिनुभएका शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुनुभएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदमा शर्मामाथि करको दर हेरफेर गरेको विषयमा चर्को विरोध गरेपछि संसदीय छानबिन समिति गठन भएको थियो। समितिले झण्डै 2 साता लगाएर अनुसन्धान गरे पनि आवश्यक प्रमाण नभेटेको रिपोर्ट संसदमा प्रस्तुत गरेको थियो। उक्त प्रतिवेदनका आधारमा शर्मा निर्दोष रहेको ठहर भएसँगै नेकपा माओवादी केन्द्रले पुनः शर्मालाई नै अर्थमन्त्री बनाउने निर्णय गरेको हो। आइतबार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै पुनः अर्थमन्त्री बनाउन सिफारिस गर्नुभएको थियो। प्रचण्डको सिफारिश अनुसार आइतबार नै शर्मालाई प्रधानमन्त्रीले अर्थमन्त्रीमा नियुक्त गर्नुभएको हो। यसैबीच शर्माले आइतबार नै अर्थमन्त्रीको शपथ लिनुभएको छ। प्रधानमन्त्री देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई शपथ गराउनु भएको हो। शपथ लगत्तै उहाँले साँझ अर्थ मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्नु भएको थियो। करका दर हेरफेर गराउन अनधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार 22 गते पदबाट राजीनामा दिनुभएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले भने फरक मत बुझाएका थिए। अध्ययन समितिले अर्थ मन्त्रालयको सीसी क्यामेराको फुटेज हेर्नका लागि फोरेन्सिक ल्याबमा चेक जाँच गराएको थियो, तर उक्त फुटेजमा मानिसको पहिचान हुन नसक्ने भएपछि अन्तत शर्मा निर्दोष रहेको समितिले निष्कर्ष निकालेको थियो। 25 दिनपछि अर्थमन्त्रीमा पुनः शर्मा नियुक्त, नेपाल समाचार पत्रले मुख्य खबरको रूपमा छापेको छ। यसै प्रसंगलाई गोर्खापत्र दैनिकले शर्मा पुनः अर्थमन्त्री शीर्षकमा खबर बनाएको छ भने कान्तिपुर दैनिक र अन्नपूर्ण पोस्टले आलोचनात्मक रूपमा यो खबरलाई छापेका छन्। एउटै शीर्षकमा अधुरा काम फत्ते गर्न फर्काइए शर्मा शीर्षकमा यी लगायत अन्य दैनिक पत्र पत्रिकाले पनि यो खबरलाई मुख्य खबरको रूपमा छापेका छन्। गुहेश्वरीदेखि पशुपतिसम्मको बागमतीमा अब नुहाउन मिल्ने गरी स्वच्छ बनाइएको छ। पशुपतिनाथ मन्दिर हुँदै बग्ने बागमतीको पानी पशुपतिनाथ मन्दिर दर्शन गर्ने तीर्थालुका लागि नुहाउन मिल्ने गरी स्वच्छता कायम गरिएको छ। पाँसुपात क्षेत्रभन्दा माथिल्लो भाग चावहिल, गोकर्ण, मित्र पार्क, बौद्ध, गौरीघाट, जोरपाटी, गोठाटार लगायत क्षेत्र हुँदै बग्ने बागमती नदीमा ढल तथा फोहोर मिसाउने गरेका कारण बागमती नदी ढलमतीमा परिणत भएको थियो। पशुपति क्षेत्रमा बागमतीको पानी स्वच्छ बनाउने गरी स्थापना गरिएको ढल प्रशोधन केन्द्र संचालनमा आएसँगै उक्त क्षेत्रमा बागमती स्वच्छ बनेको हो। जापानी सहयोग नियोग जाइकाको प्राविधिक सहयोगमा खानेपानी मन्त्रालयले निर्माण गरेको गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र बाट दैनिक 3,24,00,000 लिटर फोहोर पानी प्रशोधन गरी शुद्ध पानी पुनः बागमती नदीमा पठाउन थालिएको छ। नेपालमा पहिलो पटक स्थापना गरिएको सो अत्याधुनिक फोहोर पानी प्रशोधन केन्द्रबाट पानी प्रशोधनका क्रममा संकलन भएको फोहोरबाट बायोग्यास तयार गरी विद्युत उत्पादन समेत गरिनेछ। त्यस्तै दैनिक 8 टन प्रांगारिक मल तयार हुने खानेपानी मन्त्रालयले जनाएको छ। प्रशोधन केन्द्रबाट 995 हेक्टर क्षेत्रमा बसोबास गर्ने करिब 3,00,000 बासिन्दालाई प्रत्यक्ष लाभान्वित हुनेछन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त प्रशोधन केन्द्रको आइतबार उद्घाटन गर्नुभयो। त्यस अवसरमा उहाँले उपत्यकामा रहेका बागमती लगायत सहायक नदीमा बढ़दै गएको प्रदूषण नियन्त्रण गरी नदीको सभ्यता र स्वच्छता संरक्षण गर्ने बताउनुभयो। नदीहरूको स्वच्छता कायम गर्न सके पर्यावरणको संरक्षणसँगै पर्यटन प्रवर्धनमा टेवा पुग्ने धारणा उहाँले व्यक्त गर्नुभयो। प्रधानमन्त्री देउवा बागमतीलाई स्वच्छ राख्न सके विश्वका हिन्दू धर्मावलम्बीका आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको महत्व अझ बढ़ने बताउनुहुन्छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको सक्रियतामा विक्रमसम्म 2053 सालमा अघि सारिएको गुहेश्वरी फोहोर पानी प्रशोधन अवधारणा प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा पूरा भएको धारणा व्यक्त गर्नुभयो। उहाँहरूले नदीहरू स्वच्छ सफा हराभरा र जीवन्त राख्न खानेपानी मन्त्रालयले पहल शुरू गरेको बताउनुभयो। गुहेश्वरीदेखि पशुपतिसम्म बागमती स्वच्छ गोर्खापत्र दैनिकले मुख्य खबरको रूपमा छापेको छ। कक्षा बाह्रका विद्यार्थीले लब्धाङ्क पत्रमा 35% नकटाए स्नातक तहमा भर्ना नपाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले यो वर्षबाट लेटर ग्रेडिङ पद्धति कार्यविधि 2078 लागू गर्ने निर्णय गरेसँगै विद्यालय तहको अन्तिम परीक्षामा नन ग्रेडेड अवर्गकृत प्राप्त गरेका विद्यार्थीले स्नातक तहमा भर्ना हुन नपाउने भएका हुन्। विद्यार्थीले नन ग्रेडेड अंक नकटाएसम्म ट्रान्सक्रिप्ट पाउँदैनन्। बोर्डले अनिवार्य रूपमा 35% अर्थात डी ग्रेड पाएकाले मात्र उत्तीर्ण भएको मान्यता दिने भएपछि माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या ह्वात्तै घट्ने अनुमान गरिएको छ। बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले कार्यविधि अनुसार सैद्धान्तिक परीक्षामा 35 र प्रयोगत्मकमा 40% अंक ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरिएको जानकारी दिँदै भन्नुभयो 35% भन्दा कम अंक ल्याउने अनुत्तीर्ण वा सुसरह हुनेछन्। डी वा सो भन्दा कम ग्रेड ल्याउने विद्यार्थीलाई दुई विषयमा पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ। कक्षा बाह्रमा नयाँ कार्यविधि 35% नकटाए स्नातक तहमा भर्ना हुन नपाइने नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। सरकारले प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति एक साताभित्रै तोक्ने तयारी गरेको छ। चुनावको तयारी र मिति घोषणाबारे प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले सत्ता साझेदार दलसँग परामर्श गरिरहेका छन्। सरकारले मितिका विषयमा निर्वाचन आयोगको परामर्श र सिफारिश लिइसकेको छ। आयोगका पदाधिकारीले गत असार 22 प्रधानमन्त्री देउवा र मन्त्रीहरूलाई भेटेर एकै चरणमा मंगिर 2 प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन गर्न सुझाव दिएका थिए। तर प्रधानमन्त्री देउवाले केही दिन तलमाथि हुन सक्ने भन्दै मंगिर 4 प्रस्ताव गरेकामा आयोगले सहमति दिइसकेको छ। मंगिर 4 आउन अब 112 मात्रै बाँकी छ। आयोगले निर्वाचन तयारीका लागि 120 दिन समय चाहिने भन्दै आएको छ। सरकारले मिति तोक्न ढिलाइ गरेपछि आयोगले व्यवस्थापनमा समस्या पर्ने भन्दै कुन काम सक्न कति समय लाग्ने योजनासहितको विवरण पठाएर दबाव दिएको छ। साताभित्रै चुनाव घोषणा कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। विशेष अदालतबाट 4 महिनाको अवधिमा 275 जनाले भ्रष्टाचार मुद्दामा सफाई पाएका छन्। गत वर्षको फागुनदेखि असार मसान्तसम्मको अवधिमा अदालतले 267 थान मुद्दामा 275 जनालाई सफाई दिएको हो। 23 फागुन 2078 सर्वोच्च अदालतको नेतृत्व सम्हालेका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य न्यायाधीश रमेश कुमार पोखरेल, यमुना भट्टराई, शालिग्राम कोइराला, बलभद्र बास्तोला, डाक्टर खुशी प्रसाद थारू सहितको टोली आएपछि अदालतमा भ्रष्टाचार मुद्दा सुनवाई द्रुत गतिमा अगाडि बढ़े पनि उनीहरूको फैसलाले भ्रष्टाचारी उम्किएको देखिएको छ। भ्रष्टाचारी प्रति विशेष अदालत नरम राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ, तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। खोलामा पसेको बस्ती, पहिले बेचियो बालुवा पछि खोलै बिक्री, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। काठमाडौँ बुढानीलकण्ठ नगरपालिका 10 की सरिता कुमारी श्रेष्ठको बाल्यकाल चखु चाखोला आसपासमै बित्यो। बर्खायाममा खोलाको सतह बढ़े पनि पानी पर्ने क्रम घट्दै गएपछि चखुचाको पानीमा पौडी खेल्नदेखि घरायसी प्रयोजनका लागि पनि प्रयोग गरिन्थ्यो। तर तीन दशकमै धेरै कुरा फेरियो। बुढानीलकण्ठ नगरपालिका 10, 11 र 12 असार साउनमा धान रोपाई गर्दा हरियाली र मंगिरमा सुनौलो हुने फाँट अहिले कंक्रीटको शहरमा परिणत भएको छ। बाह्रै मास पानी आउने धारा हिटीको नामो निशान छैन। उहाँ भन्नुहुन्छ, बस्ती विस्तार हुँदै गर्दा सबै प्राकृतिक सम्पदा मासिँदै गए, हुँदाहुँदा अहिले यज्ञमती र चखुचा खोलालाई अण्डरग्राउण्ड ह्युम पाइपमा हालेर त्यसको अस्तित्व नै कथा जस्तो लाग्ने अवस्था आएको छ। बुढानीलकण्ठको जगडोलबाट शुरू भई धोबी खोलामा मिसिने चखुचा खोला यसरी नामेट होला भन्ने श्रेष्ठलाई लागेको थिएन। बाल्यकाल बिताएको तत्कालीन कपन गाविस र हालको बुढानीलकण्ठ 10 उहाँको घर छ। घर अगाडि काठमाडौँ महानगरपालिका 7 पर्छ। खोलामा पसेको बस्ती, पहिले बेचियो बालुवा पछि खोलै बिक्री, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। गत बुधबार पानी परेपछि स्थलगत रिपोर्टिङका लागि डुबान क्षेत्रमा पुगेका कपनका पत्रकार पुण्यराज बुढासनीलाई पीड़ित स्थानीयले भेटे। भो कपन डुबानको कुरै नगर, लामो समयदेखिको निरन्तर डुबानले दिगदारी बिहोर्दै आएका स्थानीय सर्वसाधारणले लेखेर के हुन्छ भन्दै त्यस्तो जवाब फर्काएको भेटिएको छ। आइतबारको दर्के पानीले स्थानीयलाई फेरि अत्याएको छ। अत्यासको त्यो क्रम लामो समयदेखि चल्दै आएको हो। स्थानीयले भने जस्तै हरेक वर्ष वर्षा शुरू भएसँगै कपनका विभिन्न स्थान डुबानमा परेका खबर छापिन्छन्, सामाजिक सञ्जालमा त्यहाँका फोटोहरू राखिन्छन्, समाधानका लागि विभिन्न कमेन्ट आउँछन्। तर कपनवासीका लागि डुबान नियति नै बन्न पुगेको छ। जति कराए पनि लेखे पनि डुबानको समस्या कम भएको छैन, बरु झन्झन नयाँ गलछेडा र गोरेटाबाट भेल आउने गरेको छ। कपन क्षेत्रदेखि मिलनचोक, गोपीकृष्ण, भिकुटी चोक, तेन्जिङ चोक लगायत क्षेत्र हरेक वर्ष डुब्ने गरे पनि त्यसतर्फ कसैको ध्यान जान सकेको नसकेको स्थानीयको गुनासो छ। पानी परेपछि बाटोमा रोकिएका गाड़ी र मोटरसाइकल समेत बाढ़ीले बगाउने अवस्था बनेको छ। भिकुटी चोकका विकास लामा भन्छन् तर यसको समाधानमा कोही अगाडि बढ़ेको महसुस भएको छैन। भूकपन डुबानको कुरै नगर, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। पूर्वी तथा मध्य नेपालमा आइतबार ठूलो भूकम्पको धक्का महसुस गरिएको छ। खोटाङ केन्द्रबिन्दु भएर 6 रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 2072 सालपछि गएको यो ठूलो भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद डाक्टर लोकविजय अधिकारीले बताउनुभयो। उहाँका अनुसार आइतबार बिहान 8:13 जाँदा खोटाङको मातिम वीरता केन्द्रबिन्दु भएर 6 रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि करिब 2 वर्ष अघि सोलुखुम्बु केन्द्रबिन्दु भएर 5.8 रेक्टर स्केलको भूकम्प गएको थियो। त्यस यता 4 रेक्टर स्केल आसपासका भूकम्प र पराकम्पन बारम्बार गइरहेका थिए। खोटाङमा गएको भूकम्पका कारण ठूलो क्षति नभएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 4 पक्की घर भूकम्पको धक्काका कारण सामान्य रूपमा चर्किएको प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले जानकारी दिनुभयो। थामिँदै पराकम्पन, बढ्दै भूकम्प, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू कान्तिपुर दैनिकले देउबा दाहालको निर्लज्ज शासन शीर्षकमा सम्पादकीय छापेको छ भने अन्नपूर्ण पोस्टले जचु काली जोगाउँ शीर्षकमा सम्पादकीय छापेको छ। त्यस्तै गरी नागरिक दैनिकले विकृतिका सम्वाहक शीर्षकमा सम्पादकीय बनाएको छ भने गोर्खापत्र दैनिकले डिजिटल नेपालको आधार तयार शीर्षकमा सम्पादकीय छापेको छ। वर्तमानमा इन्टरनेट सूचना प्रविधिको निकै सशक्त माध्यम हो। शिक्षा स्वास्थ्य सार्वजनिक सेवा जस्ता आम सरोकारका विविध पक्षलाई इन्टरनेटको माध्यमबाट प्रभावकारी तवरले सञ्चालन गर्न निकै सघाउ पुग्छ। सूचना प्रविधिको यस युगमा पनि भौगोलिक कारणका अतिरिक्त साधन स्रोतको अभावमा नेपालका सबै जिल्लामा इन्टरनेट सेवाको पहुँच नपुगेको कटु यथार्थ हामी सामु छ। यस अवस्थामा देशका सबै प्रदेश जिल्ला ओडा लगायत सार्वजनिक निकायमा उच्च गतिको इन्टरनेट सेवा पहुँच निकै महत्वपूर्ण एवं आवश्यक पक्ष थियो। डिजिटल नेपालको आधार तयार शीर्षकमा गोर्खापत्र दैनिकले छापेको सम्पादकीय हो। यता राजधानी दैनिकले राजनीति र प्रशासन दुवै दोषी शीर्षकमा सम्पादकीय बनाएको छ भने नेपाल समाचार पत्रले विकास निर्माणमा समन्वय अभाव शीर्षकमा सम्पादकीय छापेको छ। कारोबार दैनिकले श्रीलंकाको कुशासनबाट पाठ सिकौं शीर्षकमा सम्पादकीय बनाएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयपछि अब बाँकी प्रसंग। 60 अर्ब लगानीमा 8 विमानस्थलमा आधुनिक टर्मिनल भवन बनाइदै नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले हवाई यात्रुको चाप बढ़ी हुने आन्तरिक विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन बनाउने भएको छ। आइतबार आर्थिक वर्ष 2079-80 बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै क्यानले 6 आन्तरिक र 2 अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन यसै वर्ष निर्माण शुरू गर्ने घोषणा गरेको हो। आन्तरिक विमानस्थलहरू विराटनगर, भरतपुर, नेपालगंज, महेन्द्रनगर, रामेछाप र जुम्लालाई स्तरोन्नति गरिने तथा त्रिभुवन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण प्रक्रिया शुरू गर्ने क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो। त्रिभुवन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सहित विराटनगर, रामेछाप, भरतपुर, नेपालगंज, महेन्द्रनगर, जुम्ला विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण यसै वर्ष शुरू गरिने। 60 अर्ब लगानीमा 8 विमानस्थलमा आधुनिक टर्मिनल भवन बनाइदै नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। प्रतिकिता 100 रूपियाँका दरले प्राथमिक शेयर निष्कासन आईपीओमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने पैसाको जोहो गर्न लागिहाल्नुहोस्। सर्वसाधारणका लागि विभिन्न क्षेत्रका 30 कम्पनीले आईपीओ जारी गर्न थालेका छन्। आईपीओ अनुमतिका लागि ती कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन्। बोर्डबाट अनुमति पाएपछि ती कम्पनीको शेयर बजारमा आउनेछ। दोस्रो बजार अपेक्षित रूपमा बढ़न नसकिरहेका बेला आईपीओमा लगानी गरेर आफ्नो पूँजी सही ठाउँमा व्यवस्थापन गर्न शेयर लगानीकर्ताले राम्रो अवसर पाउने भएका छन्। 30 कम्पनीको आईपीओ आउँदै कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। सन् 2013 युरोपेली संघ ईयूको कालो सूची हवाई प्रतिबन्धमा रहेको नेपालबारे पुनर्विचार गर्न ईयूको प्रतिनिधि टोली नेपाल आउने भएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओको मूल्यांकनमा नेपालले औषधभन्दा राम्रो नतिजा ल्याएको र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा नेपाल विश्वको औषधभन्दा उच्च अवस्था देखिएपछि ईयू बिना शर्त अडिट गर्न नेपाल आउने भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार आयोजना गरेको आर्थिक वर्ष 2079-80 बजेट तथा आगामी कार्यक्रमका प्राथमिकता विषयक छलफल कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले छिट्टै नेपालको हवाई सुरक्षा सूचीबाट हट्न लागेको बताउनुभयो। हवाई प्रतिबन्धबारे पुनर्विचार गर्न ईयूको टोली आउने गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। र नेपालको लज्जास्पद हार अन्नपूर्ण पोस्टले खेल समाचार छापेको छ। अन्तिम पृष्ठमा साफ अण्डर 20 फुटबल च्याम्पियनशीपको तेस्रो खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ। भुवनेश्वरमा भएको खेलमा नेपाल घरेलु टोली भारतसँग 8-0 गोलले पराजित भएको हो। पहिलो हाफमा 1 गोल मात्रै गरेको भारतले दोस्रो हाफमा भने गोलको वर्षा नै गरेको थियो। खेलको 32 मिनटमा टाइसन सिंहको गोलमा भारतले अग्रता बनाएको थियो। 52 मिनटमा पार्थिव गोगोईले गोल गर्दै भारतलाई 2-0 अग्रता बढ़ाएका थिए। त्यसको 1 मिनटपछि नै पार्थिवले व्यक्तिगत दोस्रो गोल गरे। त्यसपछि 62 मिनटमा पाथुब गिमाना, 71 मिनटमा हिमांशु झाङ्गा, 78 मिनटमा मोहम्मद रिकाज, 89 मिनटमा गुरकिरत सिंह र इन्जुरी समयमा सुबो पलले गोल गर्दै भारतलाई 8-0 प्रभावशाली जीत दिलाए। नेपालको लज्जास्पद हार अन्नपूर्ण पोस्टले अन्तिम पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।